नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी. सत्ता र प्रतिपक्ष दलबीच संसदीय छानबिन समिति गठनको विषयमा सहमति जुट्न सकेको छैन. सहमतिका लागि अन्तिम प्रयास भइरहेको भनिएका बेला संसदमा फेरि हिजो तानातानको अवस्था सिर्जना भएको छ, जसका कारणले संसद समस्यामा गएको छ. पछिल्लो दिनमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र त्यसमा ठगीमा जोड़िएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि समेत छानबिन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ भने गृहमन्त्रीमाथि छानबिन नगरी समग्र सहकारीबारे छानबिन गर्ने तर गृहमन्त्रीको नाम उल्लेख नगर्ने विषय सत्ता गठबन्धनमा चलिरहेको छ. यसै विषयमा सत्ता र गठबन्धन प्रतिपक्ष बीचमा सहमति जुट्न सकेको छैन, जसका कारणले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल गर्नुपर्ने कार्यसूचीमै संसद अघि बढ़न सकेको छैन. अर्कोतिर सत्तारूढ़ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटिको बैठकले दशौं राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनैतिक प्रतिवेदन हिजो सर्वसम्मतिले पारित गरेको छ. सरकारका काम, संसदमा जारी अवरोध तथा नेकपा एकीकृत समाजवादीको आगामी महाधिवेशन तयारी लगायतका विषयमा आजको अन्तरसंवादमा हामी सत्ता गठबन्धनमा आबद्ध एक दल एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूषालसँग कुराकानी गर्नेछौ. उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ. उपाध्यक्षज्यू,
हजुर,
स्वागत छ यहाँलाई.
धन्यवाद.
यहाँहरूको पार्टीको तयारीकै विषयमा जाउँ. महाधिवेशनको तयारीमा हुनुहुन्छ यहाँहरू र हिजो मात्रै यहाँहरूले केन्द्रीय कमिटिको बैठक मार्फत राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन पारित गर्नुभएको छ. मूल रूपमा यहाँहरूको महाधिवेशनमा कस्तो खालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ?
हामीले एउटा राजनीतिक प्रतिवेदन मात्रै होइन, चारवटा दस्तावेज पारित गरेका छौँ. अस्तिको दिन पारित गरेका हौँ हामीले. अस्ति हाम्रो बैठक सम्पन्न भएको थियो, हिजो पत्रकार सम्मेलन भएको, त्यस हिसाबले यहाँले हिजो भन्नु होला. चारवटा प्रतिवेदन मध्ये पहिलो राजनीतिक प्रतिवेदन छ. त्यसमा हामीले नेपाली समाजको वर्तमान अवस्थाको विश्लेषण गरेका छौँ र नेपालको कम्युनिस्ट आन्दोलनको स्थापना कालदेखिको आजसम्मका अनुभवहरूको संक्षिप्त समीक्षा गरेका छौँ र आगामी दिनमा अब हामी कसरी जाने, नेपाली समाजमा अहिले रहेका समस्याहरूको समाधान गर्नका निम्ति कसरी अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण प्रस्तुत गरेका छौँ. मुख्यत यी तिनवटा पक्ष छन् त्यो दस्तावेजमा. दोस्रो समाजवादी नेपाली विशेषताको समाजवादी कार्यक्रम भन्ने दोस्रो दस्तावेज छ. त्यो दस्तावेजले नेपाली समाजका अहिलेका समस्याहरू के हुन्, त्यसका कारणहरू के हुन् र ती कारणहरूको निवारण गर्दै कसरी यसलाई अगाडि बढाउन सकिन्छ. जस्तो हाम्रो संविधानले नेपाललाई समाजवाद उन्मुख समाजको रूपमा विकास गर्ने भनेको छ र हाम्रो पार्टीको हिसाबले हेर्ने भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै वैज्ञानिक समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउनु पर्छ, त्यहाँ पुर्याउनु पर्छ भन्ने लक्ष्य राखेको छ. त्यो लक्ष्यमा पुग्नका निम्ति अब हामी कसरी जाने, कस्ता कस्ता कार्यक्रमहरू लिएर जानुपर्छ भन्ने विषय चाहिँ त्यो दस्तावेजमा समेटिएको छ. र तेस्रो संगठनात्मक प्रस्ताव भन्ने दस्तावेज छ. त्यो दस्तावेजमा अबको हाम्रो संगठन कस्तो हुन्छ, हाम्रो संगठन निर्माण र परिचालनका सिद्धान्तहरू के हुन् र अब हामी कस्तो संगठन निर्माण गर्छौँ, कस्तो पार्टी बनाउँछौँ, पार्टीसँग आबद्ध जनसङ्गठनहरू कस्ता बनाउँछौँ भन्ने विषयमा विश्लेषण गरिएको छ र हाम्रो दृष्टिकोण प्रस्तुत गरिएको छ. यी सबै चार तीनवटा दस्तावेजमा अगाडि सारिएका विषयहरूलाई व्यवहारमा उतार्नका निम्ति संगठन निर्माण गर्ने, परिचालन गर्ने त्यो विधान चाहिँ कस्तो हुन्छ हाम्रो पार्टीको, र अर्को चाहिँ विधान पार्टीको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको विधान पनि छ. चारवटा दस्तावेज हामीले चाहिँ अस्तिको बैठकबाट अस्ति र जनअस्ति दुई दिनसम्म केन्द्रीय कमिटिको बैठक चलेको थियो, त्योभन्दा अघिल्लो दिन पोलिट ब्युरोको बैठक चलेको थियो एक दिन, त्यसभन्दा अगाडि स्थायी कमिटिको बैठक चलेको थियो र त्यसभन्दा अगाडि सचिवालयको बैठक. यी सबै संरचनाहरू केन्द्रीय तहका जुन हाम्रा संरचनाहरू हुन् ती सबै संरचनाहरूमा छलफल गरेर हामीले चारवटा दस्तावेज सुझावसहित पारित गरेका छौँ. केन्द्रीय कमिटिका सदस्यहरूले हामीले बाह्रवटा ग्रुप बनाएर छलफल गरेका थियौँ. दस्तावेज जस्तो कुरा अलि दस्तावेजको अध्ययन गरेर दस्तावेजलाई अगाडि राखेर तपाईँहरूले सुझाव दिनुहोस् भनेर भनेका थियौँ र ती सबै ग्रुपहरूले आफ्नो तर्फबाट विभिन्न सुझावहरू दिएका छन्। ती सुझावहरूलाई हेरेर अध्ययन गरेर आवश्यक भएको सुझावहरूलाई समेटेर अब यी चारवटै दस्तावेजहरूलाई परिमार्जन गरेर छलफलका निम्ति सिङ्गो पार्टी पङ्क्तिमा पठाउने निर्णय पनि गरेका छौँ। र सँगसँगै जो चाहिँ नेपाली विशेषताको कार्यक्रम भन्ने जुन दस्तावेज छ त्यो चाहिँ हामी सार्वजनिक रूपमा पनि छलफल गर्ने भनेका छौँ, पार्टीभन्दा बाहिरको पार्टी पङ्क्तिभन्दा बाहिर पनि, किनभने यो मुलुकलाई परिवर्तन गर्नका निम्ति अगाडि सारिने कार्यक्रम सम्बन्धी दस्तावेज भएको हुनाले यो आम जनताको सरकारको विषय पनि हुन्छ, हाम्रो पार्टी पङ्क्तिको मात्रै नभएर भनेर त्यो दस्तावेजको सन्दर्भमा हामी सार्वजनिक रूपमै पनि बहस गर्ने, छलफल गर्ने, सुझावहरू लिने गरी जानुपर्छ भनेका छौँ। यसरी हामीले यो बैठकहरूलाई सम्पन्न गरेका छौँ र दस्तावेजहरू यहाँले भने जस्तै पारित गरेका छौँ।
यहाँहरू अब आगामी असार 16 20 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी तयारीमा जुटिरहँदा यहाँहरूको पार्टीको भविष्यलाई लिएर विभिन्न खालका टिका टिप्पणीहरू चलिरहेका छन्, यसबारे यहाँहरू पनि जानकार हुनुहुन्छ, यहाँहरूको बैठकमा पनि त्यस विषयमा छलफल भएको छ। मूल रूपमा नेकपा एमाले अथवा तत्कालीन नेकपासँग अगाडि सँगसँगै जान नसकिने अवस्था सिर्जना भइसकेपछि संसद विघटनको सन्दर्भलाई यहाँहरूले मूल रूपमा उठाएर यहाँहरूले पार्टी बनाउनु भएको थियो। अब आज त्यतिखेरको असहमति भएको शक्तिहरूसँगै यहाँहरू मिलेर अगाडि बढ़िरहनु भएको छ, बढ़नुपर्ने अवस्था सिर्जना भएको छ, जसका कारणले पनि यहाँहरू चाहिँ खोप बाजनमा पर्नुहुन्छ कि भन्ने खालको प्रश्न चाहिँ भर्खरै मात्रै पार्टी फुटेको एउटा पार्टीका नेता उपेन्द्र यादवले पनि भन्नुभएको छ कि अब माधव नेपालको पार्टी समस्यामा पर्छ। के छ यहाँहरूको आकलन?
अब पार्टी सबै समस्यामा छन् भन्ने देख्छु मैले चाहिँ, होइन, कुनै एउटा मात्रै होइन। ठिक छ, विभाजन गरेला टुक्राइला, को कोलाई विभाजित गरिन्छ, को कोलाई टुक्राइन्छ, त्यो त एउटा पाटो होला, तर पार्टीहरूको आन्तरिक जीवनको अध्ययन गर्ने हो, अलिकति नजर लगाउने हो भने अहिले कुनै पनि पार्टी विवाद रहित र समस्या रहित चाहिँ छ भन्ने देखिँदैन। सबै पार्टीहरू विवादग्रस्त नै छन्। यद्यपि अब ठुला ठुला पार्टीहरू अब भनौँ न जनमतको हिसाबले ठुला, अरू हिसाबले त ठुलो सानो भन्ने के हुन्छ र पार्टीहरू सबै समानै हुन्छन्। जनमतको हिसाबले ठुला मानिएका पार्टीहरूभित्र पनि तीव्र असन्तुष्टि र तीव्र अन्तर्विरोधहरू छन्। ती असन्तुष्टि र अन्तर्विरोधले तिनीहरूलाई कसरी अगाडि बढाउलान् भन्ने प्रश्न एकातर्फ छ, अर्कोतर्फ यो चाहिँ अहिले खास गरिकन हाम्रो पछिल्लो निर्वाचनले जुन खालको परिणाम दियो त्यो परिणामले राजनीतिक गतिविधिमा चाहिँ अस्थिरता भइरहने खालको परिणाम आयो। त्यो परिणाम जुन आयो निर्वाचनको परिणामको प्रभाव हो यो अहिले जे भइरहेको छ, खास गरी यो सत्ता सञ्चालनका सन्दर्भमा जुन खालका समीकरणहरू बन्ने र भत्किने भइरहन्छ त्यसको आधार त्यसको कारण भनेको चाहिँ निर्वाचनको परिणाम हो। अब यस्तो अवस्थामा यस खालका गतिविधिहरू भइरहन्छन् तर राजनीतिक शक्तिहरू राजनीतिक पार्टीहरू खास गरिकन यो जनमतको हिसाबले ठुला मानिएका पार्टीहरू चाहिँ अलि बढी जिम्मेवार भएर चल्दाखेरि सबैलाई समेटेर जाने खालको नीति लिएर चल्दाखेरि चाहिँ मुलुकका निम्ति हित हुने हो। विकासका गतिविधि पनि केही न केही अगाडि बढ्ने थिए। आज जुन खालको समाजमा राजनीतिक परिवर्तन भए पनि अथवा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर जस्तो खालको बुझाइ छ र गुनासाहरू छन् तिनीहरूलाई सम्बोधन गर्नका निम्ति पनि यी राजनीतिक दलहरू चाहिँ अलि बढी जिम्मेवार भएर त्यो दायित्व पुरा गर्ने दिशातर्फ अगाडि बढ्दाखेरि राम्रो हुने हो र त्यतातर्फ बढ्न सकिएन। सबभन्दा बढी चिन्ताको विषय चाहिँ त्यो हो। पार्टीहरू साना ठुला होलान्, तिनीहरू कहिले विभाजित होलान्, कहिले एकीकृत होलान्, यो चाहिँ चलिरहने प्रक्रिया हो भन्ने लाग्छ मलाई। मैले करिब करिब म इतिहासकै विद्यार्थी हुँ, नेपालको राजनीतिक इतिहासलाई मैले जहिले पनि अलि बढी ध्यान दिएर हेर्ने गर्छु। 7 सालदेखि यताका सबै राजनीतिक गतिविधि हेर्दाखेरि जहिले पनि पार्टीहरूभित्र विवाद भएको, विभाजन भएको, फेरि एकता भएको यस्तो प्रक्रिया चलिरहेको देखिन्छ। त्यस कारण यो चलि नै रहने प्रक्रिया हो। यसलाई साह्रै धेरै ठुलो विषय बनाउनु भन्दा पनि यसले गर्दाखेरि समाजमा जुन खालको असर परेको छ अथवा समाजमा गर्नुपर्ने समाजका समस्याहरू समाधान गर्नुपर्ने जुन दायित्वहरू पुरा गर्नुपर्ने थियो जसमा लाग्नुपर्ने थियो त्यतातिर लाग्नका निम्ति बाधा परिरहेको छ, त्यो चाहिँ ठुलो चिन्ताको विषय हो।
अहिले चिन्ता गर्न खोजेको विषय पनि त्यही हो। मूल रूपमा सरकारहरू फेरबदल भइरहँदाखेरि कसको सरकार बन्छ या बनाउने भन्ने सन्दर्भभन्दा पनि कस्तो सरकार बन्छ, त्यसले के गर्छ भनेर हेरिनुपर्ने हो। तर यो दुई नम्बरको चाहिँ विकल्पमा छलफल हुन सक्ने अवस्थै भएन क्या. पहिलो विकल्पमै अब अहिले अल्झिरहेको अवस्था, कसको सरकार बन्छ, अब कसको बन्छ, त्यसपछि कसको बन्छ, यो यो जुन अहिलेको अवस्था छ र यही बीचमा यहाँहरूको पार्टीमा फेरि कहीँ न कहीँ समस्या आउँछ भन्ने जुन आकलनहरू भइरहेको छ, यहाँहरू भित्रबाट चाहिँ कति दरिलो हुनुहुन्छ, अथवा त्यो आकलन त्यो त्यो हुरीले यहाँहरूलाई नउडाउने गरी यहाँहरूले तयारी गर्नुभएको छ, या यहाँहरू मध्ये त्यो हुरीमा केही बग्ने अवस्था छ भनेर मैले जिज्ञासा राखेको.
होइन, अहिले तत्काल त त्यस्तो अवस्था केही छैन. अहिले हामीले चाहिँ जस्तो अब संसदीय दलको पनि बैठक भयो, त्यही खालको हल्ला चलिसकेपछि हामीले अलि दुई दिन अगाडि नै संसदको अधिवेशन सुरु हुनुभन्दा दुई दिन अगाडि नै संसदीय दलको बैठक बसेर हामी एकताबद्ध छौँ भन्ने एउटा सन्देश प्रवाह पनि गरेका थियौँ, विज्ञप्ति पनि जारी गरेका थियौँ. त्यसमा सबै साथीहरूको उपस्थिति थियो. हामी अहिले 18 छौँ दुईवटा सदनमा गरेर 18 उपस्थितिमा त्यो निर्णय पनि गरेका थियौँ. त्यसपछिका पार्टी बैठकहरूमा पनि हामी सबै एकताबद्ध भएर नै अगाडि बढेका छौँ. त्यसले गर्दाखेरि अब त्यस्तो खालको स्थिति अहिले तत्कालै त देखिँदैन, तर त्यो खालका गतिविधि यदि चलाइरहने भने, खास गरिकन मैले भनेको जनमतको हिसाबले ठुला भन्ने पार्टीहरू अथवा ठुला मानिएका पार्टीहरूले चाहिँ यी साना पार्टीहरूलाई मिसमाच गर्छौँ, पेलपाल गर्छौँ भन्ने खालको व्यवहार यदि गरिरहने भने त्यसले अनेकौँ प्रकारका असरहरू पर्न सक्छ, र त्यो चाहिँ अन्तत गएर चाहिँ आफूलाई ठुला भनेर चाहिँ यो मिसमाच गर्ने खालको व्यवहार गर्ने पार्टीहरूमै पनि त्यसको असर पर्न सक्छ, त्यस्तो देखिन्छ. यसको यस्तो खालको व्यवहारको दीर्घकालीन असरको हिसाबले अथवा पर्दै जाने असरको हिसाबले चाहिँ त्यस्तो देखिन्छ. अहिले तत्कालैको हिसाबले त यहाँले जुन चिन्ता जाहेर गर्नुभएको छ त्यस्तो खालको परिस्थिति हाम्रोमा रहेको छैन.
हामीसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूषाल. आगामी 16 20 असारसम्म उक्त पार्टीले राष्ट्रिय महाधिवेशन गर्दैछ. सोही सन्दर्भमा राजनैतिक प्रतिवेदन सहितका विभिन्न प्रतिवेदनहरू पारित गरेको हिजो पत्रकार सम्मेलनमा जानकारी गराइएको छ. यिनै विषयमा हामी कुराकानी गरिरहेका छौं. सँगै सरकारका काम र संसदमा जारी अवरोध लगायतका विषयमा पनि हामी उहाँसँग छलफल गर्नेछौं. उपाध्यक्षज्यू, जस्तो अब अहिले यहाँले भनेको ठूला पार्टीले साना पार्टीलाई अप्ठ्यारो पार्न खोजे या खोजिरहेका छन्, अरू नेताहरूले पनि त्यसो भनिरहनु भएको छ. भर्खरै मात्रै फुटेको जसपा नेपालले सार्वजनिक रूपमै आरोप लगाएको छ कि सत्ताले हामीलाई अप्ठ्यारोमा पार्यो, हाम्रो पार्टी फुटायो भनेर. त्यो सँगै अब यहाँ संसदमा त अहिले कस्तो दृश्य देखियो भने ठूला भनिएका दुई दल नै मुठभेडमा जान्छन् कि जस्तो देखियो, यसले हाम्रो राजनीतिलाई कस्तो असर पार्ला?
त्यसले नराम्रो असर पार्छ. हिजो सर्वप्रतिनिधि सभामा जुन खालको घटना भयो त्यो चाहिँ दुःखद घटना हो. त्यस खालको मुठभेडमा सत्ता पक्षले जानुहुने थिएन भन्ने मलाई लाग्छ, किनभने सत्ताले नै जिम्मेवार हुने हो, बढी जिम्मेवार हुने चाहिँ सत्ता पक्ष नै हो. प्रतिपक्षमा हुँदाखेरि अहिलेको सत्ता पक्षमा रहनुभएको जस्तो तपाईँले भन्नुभएको दुईटा मुख्य दल जति बेला प्रतिपक्षमा हुन्छन् त्यति बेला चाहिँ नि उनीहरूले अलि अलि सत्तालाई चल्न नदिने खालका गतिविधि गर्ने गरेका छन्। यो विगतदेखिको प्रचलन पनि रहेर आएको छ हाम्रोमा. त्यस कारणले चाहिँ मैले यो यो अहिलेको सत्ताको यो के अरे संसदको यो अधिवेशन सुरु हुने दिन राष्ट्रिय सभामा बोल्दै भनेको पनि थिएँ कि हामी आफै कहिले सत्तापक्ष छौँ, कहिले प्रतिपक्ष छौँ, त्यसैले हामी सबै जिम्मेवार छौँ. केही समय हामी सत्तापक्ष हुन्छौँ, केही समय हामी प्रतिपक्ष हुन्छौँ, भनेपछि एकले अर्कालाई दोष लगाएर उम्किने ठाउँै छैन. त्यसैले हामी सबै जिम्मेवार भएर गयौँ भने हामी प्रगतिको दिशामा जान सक्छौँ, हामीले देश र जनताका निम्ति गर्नुपर्ने केही कामहरू गर्न सक्छौँ. त्यसो गरेर नजाने, हामी आफै भिडन्त गर्ने, हामी आफैले एकलाई अर्कालाई दोष मात्रै दिने हो भने यो चाहिँ एक अर्कालाई दोषी देख्ने, सबै दोषी हुने स्थिति हुन्छ. यो तरिकाले जान हुँदैन भनेर मैले राखेको नै थिएँ. अहिले पनि म यही भन्छु कि यो तरिकाले जाने कुरा राम्रो होइन. संवादबाट नै समस्याहरूको समाधान खोज्न सकिन्छ. कुनै ठुलो समस्या हो जस्तो पनि मलाई लाग्दैन. जुन खालको अहिले विषय उठिरहेको छ त्यो चाहिँ संवादबाट समाधान गर्न नसकिने, सहमति गर्न नसकिने खालको विषय हुँदै होइन. नेताहरू जिम्मेवार भएर प्रस्तुत हुने हो भने, दुवै पक्षका नेताहरू अति जिम्मेवार भएर, गम्भीरतापूर्वक जिम्मेवार भएर प्रस्तुत हुने हो भने यो समाधान गर्न नसकिने, संवादबाट समाधान गर्न नसकिने विषय हुँदै होइन. संवादबाट नै यसको समाधान खोजिनुपर्छ. संसदलाई चाहिँ संवादको थलो, समाधानको थलो बनाउनुपर्छ. त्यसरी जानका निम्ति हिजोको घटनाले अलिकति अप्ठ्यारो स्थिति सिर्जना गर्यो कि भन्ने मलाई लागेको छ. तैपनि अझै पनि परिस्थिति काबुभन्दा बाहिर गइसकेको जस्तो मलाई लाग्दैन. अझै पनि सहमति संयमित भएर सहमतिको खोजी गर्ने, संवादको माध्यमबाट सहमतिको खोजी गर्ने भने गर्न सकिने देखिन्छ. र हिजोकै तरिकाले अगाडि बढ्ने भने त क्रमशः झन्पछि झन् नकारात्मक दिशामा जाने खतरा हुन्छ।
जस्तो अब अहिले मेरो गोरुको 12% जस्तो गरेर पार्टीहरूले जसरी प्रस्तुत भइरहेका छन् त्यो त्यति उपयुक्त होइन भनेर टिप्पणीहरू भइरहेको छ। काँग्रेस के भन्छ भने हामी गृहमन्त्रीलाई संसदमा बोल्न दिँदैनौ भनेर हामीले भनेकै छैनौं, गृहमन्त्री बोलेपछि हामी बोल्छौं मात्रै भनेको हो, त्यति पनि हामीले भनेको कुरा सत्ताले सुनेन भन्छ काँग्रेस। त्यसै गरी एमाले सहितका अन्य दलहरू र आरोपित पार्टीका सभापति उहाँका पार्टीको सभापति चाहिँ आरोपित हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको, जसका बारेमा छानबिन समिति गठन गर्नुपर्छ भनेर काँग्रेस भनिरहेको छ। उहाँहरू चाहिँ संसदीय छानबिन समितिमा रवि लामिछाने भन्ने नाम अथवा गृहमन्त्री उप प्रधानमन्त्री भन्ने नाम त्यो चाहिँ पहिचान राखिनु हुँदैन भनेर भनिरहनु भएको छ। अब यो बीचमा समस्या चाहिँ कहाँनिर छ? यहाँहरू सत्ता पक्षमा हुनुहुन्छ तर कहिलेकाहीँ अलि सन्तुलनको भाषा यहाँहरूले बोलिरहनु भएको छ, यहाँहरूलाई चाहिँ अब यो समस्या समाधान कसरी हुन्छ? यसमा काँग्रेसले बलमी चाहिँ गरिरहेको छ कि गृहमन्त्रीले बोलेपछि किन काँग्रेस बोल्नु पर्यो भन्ने यहाँहरूको दृष्टिकोण हो कि, अथवा छानबिन समिति गठन गरेर अगाडि बढे भइहाल्यो नि किन चाहिँ यो प्रतिपक्षलाई अप्ठ्यारो पारिरहेको छ सत्ता पक्ष भन्ने हो कि, यहाँहरूको दृष्टिकोण चाहिँ के हो? वास्तवमा कसरी यो समाधानमा जान सक्छ?
दुईटा कुरा हो, एउटा चाहिँ बोल्न सबैले पाउनुपर्छ संसदमा, कसैले पाउने कसैले नपाउने भन्ने सवालै आउँदैन र त्यो खालको विषय हो जस्तो पनि मलाई लाग्दैन। काँग्रेसले बोल्न पाउँदैन भनेर सत्ता पक्षले भनेको छ जस्तो पनि मलाई लाग्दैन, तर बोल्न चाहिँ सबैले पाउनुपर्छ, कतिखेर को बोल्ने भन्ने मात्रै विषय होला। दोस्रो कुरा चाहिँ त्यसको पनि संसदभित्र कस्तो हुन्छ भने दलीय पोजिसनका आधारमा कसले कतिखेर बोल्ने भन्ने त्यहाँ एउटा निर्धारित कार्य तरिका नै हुन्छ, त्यसअनुसारले दलहरूले बोल्न पाइन्छ पाउँछन् नै होइन। दोस्रो कुरा चाहिँ अब यो सहकारी ठगी प्रकरण जुन छ यो चाहिँ अब गृहमन्त्रीजीलाई मुछेर एउटा सहकारीको कुरा आएको छ, हामीले हेर्दा चाहिँ यो एउटा सहकारी मात्रै होइन धेरै सहकारीहरू समस्याग्रस्त भएको र धेरै सहकारीहरूमा ठगीका ठुल्ठुला प्रकरणहरू भएको हुनाले यी जति पनि यो समस्याग्रस्त सहकारीहरू सबै सहकारीको त आवश्यकता परेन, हामीले चाहिँ अस्ति एउटा प्रस्ताव पनि पास गरेका छौँ बैठकबाट कि जुन समस्याग्रस्त सहकारीहरू छन् ती सहकारीहरूको त छानबिन गरेर यथार्थ चाहिँ के हो भन्ने कुरा बुझेर कारवाही गर्नुपर्ने नै छ, यदि साँच्चै सरकारले जिम्मेवारी पुरा गर्ने भने त गर्नुपर्ने नै छ। पहिला हामी म समेत भएको क्याबिनेटमा यसबारेमा छलफल भएर यो गर्नुपर्छ भन्ने खालको समझदारी पनि बनेकै थियो, कसले गर्ने कसरी गर्ने के गरेर हुन्छ भन्ने खालको कुरामा चाहिँ संसदीय समिति बनाउने अथवा चाहिँ नि यो हाम्रो चाहिँ नि राष्ट्र ब्याङ्कले गर्छ कि अथवा कसले गर्न सक्छ यो काम चाहिँ कसलाई जिम्मा दिँदा हुन्छ भन्ने कुरामा अलिकति छलफल चलेको थियो, त्यतिकैमा रोकिएको थियो। त्यस कारणले यो सहकारीहरूको जुन चाहिँ नि समस्या छ त्यो समस्या समाधानका गर्नका निम्ति सहकारीहरू मार्फत जुन सयौँ मात्रै होइन हजारौँ नागरिकहरूको त्यो चाहिँ बचत लुटिएको छ ठगिएको छ त्यसको छानबिन गरेर यथोचित कारवाही गर्नुपर्ने आवश्यकता छ नि, त्यसले गर्दाखेरि यो समस्याग्रस्त सहकारीहरूको
उपाय चाहिँ करिब करिब अलिक अलिकति अब हामी अन्तिम अन्तिममा पनि छौँ र कस्तो भने अब यहाँ चाहिँ हिलो छ्याप्ने खालको क्रियाकलापहरू भयो। हिजो मात्रै पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट केही नेताहरूले के भन्नुभयो भने होइन काँग्रेसका नेताहरूको पनि छानबिन हुनुपर्छ, हाम्रो हुने हो भने उहाँहरूको पनि हुनुपर्छ, अथवा यहाँहरूले सरकारमा सहभागी हुने बेलामै 46 सालपछिका नेताका उच्च कर्मचारीको सम्पत्ति छानबिन गर्ने भन्नु नै भएको छ। अब यो सबैलाई एउटै डालोमा हालेर सबै चाहिँ समस्या समाधान गरेर राजनीतिलाई सङ्लो बनाऊ, पारदर्शी बनाऊ, जवाफदेही बनाऊ, अलि यो राजनीतिमा आइरहेको भ्रष्टाचारका विषयहरू जनताले चाहिँ धेरै आलोचना गरेको सुशासनको सन्दर्भ, आखिर सरकारको लक्ष्य नै सुशासन हो भनिएको छ, यो एकैचोटि अगाडि बढे पनि भयो नि होइन र?
होइन, त्यो दुईवटा गर्नुपर्छ, एउटा सहकारीको चाहिँ अहिले भर्खरै देखा परेको एकदमै ठुलो चर्को समस्या हो होइन, अर्को चाहिँ नि सम्पत्ति छानबिनको कुरा हो, दोस्रो भनेको चाहिँ यहाँले भन्नुभएको
तर एउटाले अर्कालाई गाली गरेर एउटाले अर्कोलाई आरोप लगाएर यो केही पनि नहुने जस्तो देखियो नि त, एउटाले यो गर्यो भने यो गर्ने, यो गर्यो भने यो गर्ने, उसले यो गर्न दियो भने हामी गर्ने, उसले हामीलाई मात्रै किन चोर भन्ने अर्कोलाई पनि हामी भन्छौँ भन्ने जस्तो भयो नि त यहाँ त अवस्था त।
होइन ठिक छ त्यो भयो त्यसमा जाने मैले भन्न खोजेको सहकारीको मामला चाहिँ सहकारीसँग जोडिएको जो पनि आउने भयो नि अनुसन्धानको दायरामा त्यो कसको नेता छ कि कसको कार्यकर्ता छ कि भनेर हेर्ने भएन कसैको नाम लिनु पनि परेन किन नाम लिनु पर्यो फलानु मात्रै भन्नु किन पर्यो परेन समस्याग्रस्त सहकारीहरू कतिवटा छन् त पहिचान गर्न सकिन्छ नि पाँचवटा होलान् सातवटा होलान् दसवटा होलान् तिनीहरूको चाहिँ एउटा छुट्टी अध्ययन गरेर छिटो टुङ्गोमा पुर्याउनु पर्नेछ किनभने धेरै नागरिकहरूको वंशत लुटिएको छ ठगिएको छ होइन एउटा यो पाटो भयो यो लुटको ठगको पाटो भयो अर्को पाटो भनेको चाहिँ सम्पत्ति थुपारेका छन् कि यो राजनीति कर्मीहरूले राजनीतिलाई खास गरिकन सत्तालाई प्रयोग गरेर सत्तामा रहनेहरूले सत्तालाई प्रयोग गरेर चाहिँ सम्पत्ति थुपारेका छन् भने त्यो त भ्रष्टाचार हो त्यसको छानबिन गरेर त्यो पनि कारवाही गर्नुपर्छ भन्ने अर्को विषय हो त्यो चाहिँ अलि लामो प्रक्रिया लाग्न सक्छ त्यसको अध्ययन गर्ने धेरै ठुलो दायरा हुन सक्छ त्यसले गर्दाखेरि यो सहकारीको र त्यसको मिसाएर होइन कि त्यसको अलग अलगै गर्नुपर्छ सहकारीको चाहिँ छुट्टै गर्ने त्यो एउटा खास
भनेको एउटै समयमा यी जति व्यतिथिहरू छन् समिति त विभिन्न बनाउन सकिएला तर अब यस्तो तर यहाँ त एउटाले अर्कोलाई आरोप लाउने एउटा पनि आफू पनि अगाडि नबढ्ने अरूलाई नै अगाडि बढ्न नदिने त पनि चाहिँ खराब छस् भन्ने त पनि खराब छस् भन्ने अनि जनतालाई चाहिँ यो रमिता देखाइरहने जस्तो भयो नि त
भयो त्यसमा त मैले तपाईँले भन्नुभएको भन्दा अन्य त कोही गरेको छैन ठिक छ त्यो भयो त्यसको छानबिन गरौँ यो भ्रष्टाचारको चाहिँ विषय छानबिनको विषय हो नै र यसलाई चाहिँ नि गम्भीरतापूर्वक छानबिन गर्ने दिशामै जानुपर्छ यसमा कुनै विवादै छैन विवाद गर्नुपर्ने विषय पनि होइन गर्नुपर्छ तर यो विषयसँग अहिलेको सहकारीको नजोडौँ भन्ने मात्रै कुरा हो मेरो सहकारी
उपाध्यक्षज्यू महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूषाल पछिल्लो दिनमा सरकारका काम संसद जारी अवरोध र उहाँहरूको पार्टीको महाधिवेशनबारे कुराकानी गर्दैथ्यौं शंकर भण्डारी र सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार।